جن لمحات کی آج کی تلاوت سورج کا حق نہیں ہو سکی ان کو شام ہونے سے پہلے پہلے کر لینی چاہیے. جمعہ کے دن سورج کا حق کی تلاوت کا بہت اہتمام کرنا چاہیے. یہ دور کتنوں کا دور ہے اور کتنے دور تک جاری قسم کے کتنے جاری قسموں کے دور میں خصوصیت سے سورہ کہف کی ابتدائی آیات تلاوت کرنا حدیثوں میں بتایا گیا ہے. ابتدائی آیات کا معمول روزانہ ہو جائے بہت اچھا. ہر جمعہ کو مکمل سورہ کہف جن لوگوں نے پڑھ لیا ہے ان سے تو کچھ کہنا نہیں. جن لوگوں نے نہیں پڑھا ہے یا پورا نہیں کیا ہے پہلے تو خیال آئے کہ پوچھوں کس کا ہوا, لیکن پھر سوچا پوچھنے میں کچھ کہیں گے پڑھے کچھ ہو جائے گا, کچھ کہیں گے نہیں پڑھے دل چھینے ہو جائے گی. اس لیے بات کر دی گئی ہے خدائی اس کا اہتمام ہے. درود شریف تو روزانہ پڑھ ہی رہے ہوں, جمعہ کے دن مقدار تھوڑی بڑھا رہنی چاہیے. شریف کی مقدار جمعہ کے دن تھوڑی بڑھا لینی چاہیے. آنے والوں میں آدھے تقریباً وہ ہوتے ہیں جو دینی مدرسوں سے وابستہ ہوتے ہیں. ظاہر ہے کہ جمعہ کے دن تعلیم کے 6 گھنٹے بج گئے. یہ جو تعلیم کے 6 گھنٹے بچے اس میں درود شریف کی روز کی مقدار سے کچھ زیادہ پڑھ لیا جا سکتا ہے. تصوف طریقت اصلاح باطن فکر باطن علم الاحسان یہ سب کا سب عمل کا نام ہے. کرنے کا نام سننے کا نام نہیں. چونکہ کرنا سنے بغیر نہیں ہوتا اس لیے سنا دیتے. ابھی سننے سے راستہ طے ہو جائے, منزل مقصود حاصل ہو جائے, آدمی کو ترقی ہو جائے, ایسا پاس آنے والے ساتھیوں میں الگ الگ حالات ساتھیوں کے اس لیے دو تین قسم کے مختصر سے مضامین آپ کو آج سنایا جا رہا ہے. ظاہر ہے کہ یہاں سننے کی لذت حاصل کرنے کے لیے تو کوئی آیا نہیں, اسی لیے سنانے والا اس کی آواز اس کا اتار چڑھاؤ جوش و جذبہ یہ سب کوئی چیز دیکھنے کی ہے. آپ لوگوں کو سے شروع سے اپیل کر سننے کا اس غرض سے اہتمام کرنا چاہیے. مجھے اپنے آپ کو کام میں لگانا ہے. ایک سرخی ایک عنوان قائم فرمایا حضرت مسیح الامت رحمۃ اللہ علیہ نے, اصل ضرورت شہر کی تعلیم کی ہے, بیعت اصل نہیں. اصل ضرورت شہر کی تعلیم کی ہے, بیعت اصل نہیں. یہ بات ضرور خیال رکھنے کی ہے کی ضرورت شہر کی تعلیم کی ہے نہ کہ بیعت کی. آج کل تمام دار و مدار بیعت پر سمجھا جاتا ہے اور تعلیم کی جانب توجہ نہیں کی جاتی. حالانکہ اصل شے تعلیم ہے. اگر ایک شخص بیعت نہیں ہے لیکن اس کو شیخ کامل تعلیم دیتا ہے اور وہ اخلاص اور صدق کے ساتھ خالص اللہ کو راضی کرنے کے لیے سچے جذبے کے ساتھ فکر اور اہتمام کے ساتھ پورا پورا اتباع کرتا ہے عمل کرتا ہے تو اس کے کامل مکمل ہو جانے میں ذرہ برابر شک اور شبہ نہیں. بیعت نہیں ہوا تعلیم پوری لے رہا, تعلیم پر پورا عمل کر رہا تو اس کا جو مقصود ہے حاصل ہو جائے. برخلاف اس شخص کے جو کسی قطب الارشاد سے بیعت ہے, اولیاء کے اللہ کے برگزیدہ منتخب چنندہ مقرر بندوں کے مراتب ہیں, مناسب ہیں, اس میں ہیں, سنا ہوگا آپ نے افضال ہوتے ہیں, اوتاد ہوتے ہیں, ابواس ہوتے ہیں, افتاب ہوتے ہیں, مجبہ ہوتے ہیں, بہت ساری قسمیں ہیں اولیاء. پھر ان میں سے کچھ تکوینی نظام سے متعلق ہوتے ہیں, تشریعی نظام سے متعلق ہوتے ہیں. تکوینی نظام, تشریعی نظام کسی کو سمجھ میں آیا ہوگا, کسی کو نہیں. دینی احکام کی رہبری اور رہنمائی جن لوگوں کے ذمہ ہوتی ہے وہ تشریعی کہلاتے ہیں. اللہ دنیا میں ایک نظام چلاتے ہیں, جیسے بارشوں کے لیے اللہ نے فرشتے کو مقرر کیا, اسی طریقے سے انسانوں میں بھی اسی قسم کے کچھ نظام کے لیے, جیسے حضرت خضر علیہ السلام کا واقعہ قرآن پاک میں موجود ہے, کشتی میں سوار ہوئے تو کشتی توڑ دی, بچہ آیا تو اسے قتل کر دیا, دیوار گر رہی تھی تو بغیر معاوضے کے اسے اٹھا دیا. ظاہر ہے کہ یہ کام تو یہی نقطۂ نظر سے احکام کے اعتبار سے عام لوگوں کے واسطے درست نہیں ہے, ان کے واسطے درست تھے. اسی واسطے انہوں نے جواب میں فرمایا وما فعلت عن امری, میں اپنی طرف سے نہیں کیا ہے, اللہ تعالیٰ کی جانب سے اس قسم کا مجھے حکم. اس قسم کا جو نظام ہوتا ہے وہ نظام تکوینی کہلاتا ہے. نظام تکوینی سے اپنے کو کوئی خاص سروکار نہیں ہے, یوز برکات مل جائے کسی کو بات الگ, باقی ہم شریعت کے ذمہ دار. شریعت کی رہنمائی کے سلسلے میں اللہ تبارک و تعالیٰ کچھ کچھ لوگوں کو خاص کام پر مقرر کر دیتے ہیں, ان میں سے ایک منصب ہے, اس کو کہتے ہیں خطب ارشاد. اس منصب پر رکھنے والا خطب ارشاد کہلاتا ہے, بہت اونچا منصب ہے, بہت عالیشان مرتبہ ہے. یہ لفظ آیا تو سنایا, برخلاف اس شخص کے جو کسی قطب الارشاد سے بیعت ہے مگر نہ وہ تعلیم دیتا ہے اور نہ یہ تعلیم پر عمل کرتا ہے, تو یہ بیعت ہیچ ہے. دیکھو کیا کوئی طبیب ظاہر کبھی معالجے امراض میں مریضوں سے یہ شرط کرتا ہے کہ تم میرے شاگرد ہو جاؤ؟ یہ कि डॉक्टर से आप इलाज कराने के वास्ते गए और वो यूं कहे कि मैं तुम्हारा इलाज उस वक्त तक नहीं करूंगा जब तक कि तुम मेरे शागिर्द ना हो जाओ, बोलता है ऐसा कोई डॉक्टर? देखो क्या कोई तबीब-ए-ज़ाहिर मतलब डॉक्टर जिस्म का इलाज करने वाला, तबीब-ए-ज़ाहिर काय को बोले? तबीब-ए-ज़ाहिर इस बात से बोले कि कभी भी बातिन होता है, ऐसे जाहिरी डॉक्टर होता है ऐसे ही बातिनी डॉक्टर होता है। एक कैंसर का इलाज करता है, एक किब्र का इलाज करता है। कैंसर का इलाज करने वाला तबीब-ए-ज़ाहिर और किब्र का इलाज करने वाला तबीब-ए-बातिन। बिनाई मुतासिर हो गई दिल की, आंख की बराबर दिख नहीं रहा, उसका इलाज करने वाला तबीब-ए-ज़ाहिर। दिल खराब हो गया, अच्छे बुरे में तमीज, सही गलत में तमीज नहीं हो रही, नूर में जुल्मत में फर्क नहीं कर रहा, वो जो इलाज करने वाला है उसे कहते हैं तबीब-ए-बातिन। हाथ कट गया, हाथ दर्द हो गया, हाथ मोच खा गया, इसका इलाज करने वाला तबीब-ए-ज़ाहिर है। खर्च करने को जी नहीं चाह रहा, भूख आ गया, खर्च का मिजाज नहीं है, सखावत की सिफत नहीं है, नहीं खर्च करने का मिजाज है, बुखल की बीमारी है, उसका इलाज करने वाला जो होता है उसे कहते हैं तबीब-ए-बातिन। समझ में आने के बाद से सुना रहा। देखो क्या कोई तबीब-ए-ज़ाहिर कभी मुआलजे अमराज में मरीजों से ये शर्त करता है कि तुम मेरे शागिर्द हो जाओ? यहाँ आने वाले बहुत सारे लोग आए ना, इसको तभी बोले कब तभी तुम लोग बैठ जाओ। अरे भाई बात सुनो, अल्लाह के रसूल की, बस उस पर इखलास से अमल करो। दुकान वकान बढ़ाना नहीं है, अल्लाह को राजी करने के लिए अल्लाह की बात आप तक पहुंचाना है, पहुंचाने वाले को भी अमल करना है, जिन तक पहुंच रहा है उनको भी अमल करना है, दोनों का मकसूद अपने अल्लाह को राजी करना है। सुनने वाला भी बंदा, सुनाने वाला भी बंदा, सुनने वाला भी मोहताज, सुनाने वाला भी मोहताज। तो इस्लाम और तरबियत और तहजीब और अखलाक के लिए बयात को शर्त करार देना कैसा? हजरत सूफिया का मकसूद बयात से सिर्फ इतना था कि शेख और मुरीद में एक तरह की मुनासबत पैदा हो जाए, उससे ताल्लुक कायम बढ़ जाता। ताल्लुक बढ़ जाने की वजह से जरा बोले ऐसा सुनने को अंदरून से ताय्यब पैदा हो जाता। जैसे कोई तालिबे इल्म बाकायदा नाम शरीक कर लिया तो हम मौलजा बोले जैसा सुनना चाहिए का एक एहसास उसमें बढ़ जाए। इसलिए बेफायदा तो नहीं है लेकिन लाजिमी शर्त ऐसा नहीं। जिससे तालीम शेख और मुरीद के सीखने में सहूलत हो मगर नावाकिफों ने अक्स कर दिया, नहीं जानने वालों ने उल्टा कर दिया, बल्कि उल्टे से भी जायद बैत ही को मकसूद बिज़ात समझते हैं। चाहिए तो ये था कि तालीम शेख पर पाबंदी से अमल किया जाता और शेख को अपने हालात और कैफियात से मुतला किया जाता, इतला दी जाती कि ये हालात हैं, नमाजें नहीं पढ़ते थे नमाजें शुरू कर दी, जिक्र नहीं करते थे जिक्र शुरू कर दिए, दुरूद शरीफ नहीं पढ़ते थे दुरूद शरीफ पढ़ना शुरू कर दिए। अब उसके नतीजे में अब ये ख्याल आने लग गया ये मेरे मोहल्ले में मेरे से अच्छा कोई दूसरा नहीं, ये जो कैफियत पैदा अंदर हो रही है ये सुनाना चाहिए कि साहब ये बात पैदा होगी और इसका इलाज हो जाए। ये तो बड़ी खतरनाक चीज, अल्लाह के शाया निशान न इबादत हो सकती न उनकी याद वैसी हो सकती जैसे होनी चाहिए, ना प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम को दुरूद शरीफ पढ़ने का सही तरीका सलीका ही आया। अदब अजमत एहतराम उस दरबार का जैसा होना चाहिए वो तो ऐसा है कि साहब जब कोई जरा सा भी समझदार आदमी मदीने मनोवरा जाता है, मस्जिद नबवी में हाजिरी देता है, सलाम अर्ज करने के लिए जालिए मुबारक के सामने जाता है, तो उसे तो झिझक होना शुरू हो जाती, क्या मुंह लेके जाऊं, निगाहें ऊपर उठने मुश्किल होती, कैसे सामना करूं उस मुबारक तरीन जी मुकद्दस तरीन जाते गिरामी का कि उनके सामने हाजिर हो जाऊं, क्या मुंह लेके जाऊं, ये ले लेके जाऊं। अब हम यहां से दुरूद शरीफ पढ़, न जज्बा है, न शौक है, न मोहब्बत है, न आजमत है, न आदाब की रियायत है, टूटा फूटा एक काम शुरू करते हैं, उसके नतीजे में ये ख्याल पैदा होना शुरू हो गया। जिक्र तस्बीह खाली ऐसा कर लिए तो ऐसा तो जिक्र तस्बीह कायनात का हर जर्रा कर रहा नहीं कर रहा, शजर हजर जमीन आसमान सबके सब अल्लाह की तस्बीह पढ़ना नहीं पढ़ना है, हमारे में उनमें कुछ तरह होना नहीं होना, हम मखदूम कायनात हैं। फिर यह ख्याल पैदा हो गया अपने शहर को अपने हालात और कैफियत से इतला मुतला किया जाता, क्योंकि इतला अहवाल और कैफियत को इतनी तौर पर शहर को मुरीद की जाने मुतवज्जे करने में काफी दखल है। वो आला सुनाएगा तो खुद बहुत इसकी तवज्जो उधर होगी, शेख की तवज्जो। और आमतौर पर कहते हैं कि शेख की तवज्जो से ही आदमी आगे बढ़ता रहता है, जो हकीकी शुयूख है। हम तो उनकी बातें सुना रहे हैं आपको, इसलिए कि उसको इससे मसर्रत होती है कि ये मेरी तालीम पर अमल करता है, मेरी तदाबीर को मकाद की निगाह से देखता है, जैसे तबीब जब अपने मरीज को मुतवज्जे और कदरदान पाता है तो जाहिर मुतवज्जे होता है, मगर अब बैत ही मतमह नजर हो गई, बस बैत हो जाना चाहिए, कुछ करना है ना कराना। देखिए उस्ताद और शागिर्द का ताल्लुक किस कदर कभी होता है, बहुत कभी होता है, मगर बैत का मोहताज नहीं। दुकानदार पीरों ने अवाम उन्नास को इरादत के दाम में फंसाने के लिए बैत की जरूरत के गीत गाए, बस शेख मुरीद के इस तरह के ताल्लुक से शेख की जानिब से तालीमात होते रहना और मुरीद को तालीमात पर कमाल एतमाद और पूरे मजबूत एतकाद के साथ इत्तबा और हालात कैफियत से इत्तला खुलूस व सिद्क होते रहना निस्बत मा अल्लाह के हासिल होने का खास तरीका है। अल्लाह से ताल्लुक और अल्लाह से निस्बत पैदा होने के लिए ये तरीका है। क्या करना, तालीमात को लेना पूरे एतमाद के साथ, मजबूत यकीन के साथ, पूरे खुलूस के साथ, सच्चे जज्बे के साथ इत्तबा करते रहना और अपने हालात की इत्तला देते रहना, इसके जरिए से अल्लाह ताला के साथ बंदे को खास निस्बत और अल्लाह से खास ताल्लुक हासिल हो जाता है। एक सत्र अब एक दूसरा हिस्सा सुन, क्योंकि मुख्तलिफ किस्म के लोग हैं मजलिस में, कोई एक उन्वान के तहत बात नहीं होती, आने वालों के अहवाल के हिसाब से, जरूरत के हिसाब से जो बात मुनासिब समझ में आती है वो सुनाई जाती रहती है। ये तो दवाखाना है ना, यारल में टॉनिक भर के रख दिए, जो मरीज आ रहा शीशी डुबा रहे थे, ऐसा करते हैं बड़े डब्बे में गोलियां डाल के रख ली, जो मरीज आया हाथ डाले मुट्ठी उठाए दे, होता है इलाज मुआवजे में आने वाले के हालात के हिसाब से दवा दी जाती। मजलिस में भी ऐसे ही, अरे बच्चों समझ में आ रहा, بہت بڑی چیز ہے. اللہ رب العالمین نے انسانوں کو تین حصوں میں تقسیم کیا روز قیامت کی. ایک کے بارے میں فرمایا اصحاب الیمین, دوسروں کے بارے میں فرمایا اصحاب الشمال, اصحاب المیمنہ, اصحاب المشامہ, اور ایک کے بارے میں فرمایا المقربون. یہ تینوں سے اصحاب المیمنہ, اصحاب المشامہ, مقربین, یہ تین گروہ ہو گئے. مقرب قرب سے, قرب کے معنی نزدیکی. ظاہر ہے کہ جس کو جس قدر اللہ سے تقرب حاصل ہو اسی قدر سعادت مند, اسی قدر با نصیب, اسی قدر خوش قسمت اور اسی قدر صاحب اعزاز و اکرام. حضرات انبیاء اکرام علیہم السلام سب سے زیادہ مقرب, پھر اس کے بعد حضرات صحابہ کرام سب سے زیادہ مقرب, اور بعد والا بڑے سے بڑا بھی کسی ادنا سے ادنا درجے کے صحابی کے مقام و مرتبے کو نہیں پا سکتا. پھر بعد والوں میں تابعین ہے, تب تابعین ہے, تابعین جو حضرات صحابہ کی پوری پیروی کرنے والے. اس کے بعد میں آدمی کی اتباع, آدمی کے اندرون کے جذبے کے حساب سے قرب کی نعمت آدمی کو ملتی ہے. اور اس تعلیم کے نتیجے میں جو علماء ربانی, مشائخ حقاں, بزرگان دین, اہل اللہ, اولیاء کرام کے توسط سے آپ تک پہنچائی جاتی رہتی ہیں, اس کے ذریعے سے یہی چاہا جا رہا ہے کہ اس مخصوص گروہ سے کوئی مناسبت پیدا ہو جائے. تو وہ جو قرب نصیب ہوتا ہے اس کی دو قسمیں, اللہ کے جانب سے بندے کو جو قرب نصیب ہوتا ہے, نزدیکی نصیب ہوتی ہے, خاص تعلق عطا ہوتا ہے, اس کی دو قسمیں. ایک کو کہتے ہیں قرب فرائض, دوسرے کو کہتے ہیں قرب نوافل. پہلی بات بالکل ابتدائی لوگوں کے لیے تھی جو پورے 20-25 منٹ آپ کو سنائی گئی, اب یہ بات ذرا تھوڑی سی آگے کی ہے. اللہ کے قرب اور نزدیکی کے حاصل ہونے سے متعلق قرب کی قسموں کو بیان کرتے ہوئے بزرگوں نے لکھا ہے کہ قرب کی دو قسمیں ہیں, ایک قرب فرائض, دوسرے قرب نوافل. قرب فرائض یہ ہے کہ انسان تمام موجودات کے ادراک سے فنا ہو جائے اور اس کی نظر میں سوائے انوار الہی کے کچھ بھی نہ رہے. حکم پورا کرتے کرتے, اتباع پوری کرتے کرتے, سنتوں کو اپناتے اپناتے, یاد الہی کرتے کرتے, اور دل کو حق کی طرف متوجہ کرتے رہنے کے نتیجے میں جب دل کی آنکھ کھلتی ہے, دل کا میل کچیل دور ہو کر انوار سے قلب معمور ہوتا ہے, تو پھر ایسی صورت میں کائنات میں پروردگار عالم کی تجلیات کو آدمی محسوس کرنے لگتا ہے, ادراک کرنے لگتا ہے اس کا. اس کے نتیجے میں سوائے انوار الہی کے اس کو کچھ بھی سمجھ میں نہیں آتا. اللہ کے غیر سے نظر اٹھ جاتی ہے, فنا فی اللہ کا یہی مطلب ہے. یہ قرب فرائض کا ثمرہ ہے, لیکن ابھی پوری بات سمجھ میں نہیں آئی ہوں گی, انشاءاللہ آگے آ جائے گی. قرب نوافل یہ ہے کہ سالک سے, اس راستے پر چلنے والے سے انسانی صفات زائل ہو جائیں اور اللہ کے اوصاف حاصل ہو جائیں. اور صبغت اللہ اور تخلقو بی اخلاق اللہ کا مصداق ہو جائے, یعنی پروردگار عالم کی جو صفات ہیں جن کو اختیار کرنے کا بندے کو مکلف بنایا گیا ہے. اللہ رحیم ہے, ये चाहते हैं कि बंदे के अंदर भी रहम किसी पर पैदा हो और वो भी बंदगाने हक पर रहम करे। अल्लाह खिलाते हैं, अल्लाह ये चाहते हैं कि बंदे के अंदर भी ये वस पैदा हो जाए, ये भी मोहताजों जरूरतमंदों की खिदमत करे, उनकी जरूरियात को पूरी करे। अल्लाह कसूरों को माफ करते हैं, ये चाहते हैं परवरदिगार के बंदे के अंदर भी ये सिफत आ जाए कि कोई उसके साथ नारवा सलूक करे तो ये अफ़ज़ल-ए-गुज़र से काम ले। अल्लाह जल्ल शानहु हिल्म की सिफत रखते हैं, दरगुजर करते हैं, ये चाहते हैं कि बंदों से कोई ऐसी बात हो जाए ये भी उसको अफ़ो दरगुजर से काम ले। बंदा अल्लाह के साथ अच्छा सलूक नहीं करता, लेकिन परवरदिगार बंदे के साथ अच्छा ही सलूक फरमाते रहते हैं, ये सिफत उसके अंदर आ जाए, इसको एहसान कहते हैं। ये जो समझ में आने के बाद से एक बात मैंने सुनी कि अल्लाह के अखलाक से अपने आप को आरास्ता करने का क्या मतलब है, उसमें नवाफिल ये है कि सालिक से इंसानी सिफात जाहिर हो जाएं और खुदाई औसाफ हासिल हो जाएं और सिबगत अल्लाह और तखल्लुक भी अखलाकिल्लाह का मिसराह हो जाए, अल्लाह के रंग में रंग जाए, यानी उनके सिफात को अपना। जिसकी तशरीह ये है, थोड़ी सी तशरीह सुन लीजिए, शुरू से अखीर तक जब तक के तवज्जो से नहीं सुने उस वक्त तक बात समझ में नहीं आती। जब बंदे मोमिन रियाजत मुजाहदा करता है तो उसके सिफात रजीला और शहमत और गजब के तकाजे जाहिल हो जाते हैं और उसके नफ्स में एक मलिक-ए-रासिखा हक़ ताला की मर्जियात से मोहब्बत का और अल्लाह की नामर्जियात से बुग़्ज़ का पैदा हो जाता है। मुसलसल जब आदमी मुजाहदा करता है, रियाजत करता है, तो नफ्सानी मर्जियात और नफ्सानी तकाजे मुजमहिल हो जाते हैं और अल्लाह की मर्जियात और अल्लाह के मुतालबात ये इसके नजदीक पसंदीदा बन जाते, और जो चीज अल्लाह को नापसंद है इसको भी नापसंद होने लगे, जिससे बिला तकल्लुफ अच्छे आमाल साबिर होते हैं और बुरे आमाल करीब करीब मादूम हो जाते हैं। जब अपनी पसंद नापसंदीदा हो गई और अल्लाह की पसंद पसंदीदा बन गई, तो ऐसी सूरत में जो अल्लाह की पसंद है उसे ही अपनाएगा, जो अल्लाह के नापसंद है उसको नहीं अपनाएगा। ऐसे शख्स के मुतालिक हदीस में आता है, फ़ैज़ा अहबबतुहु कुंतु समअहु अल्लज़ी यस्मअ बिही व बसरहु अल्लज़ी यबसुर बिही व यदहु अल्लती यब्तशु बिहा ورجله التي يمشي بها رواه البخاري। अल्लाह ताला फरमाते हैं कि मैं उसका कान आंख हाथ पांव बन जाता हूँ, मतलब ये है कि उसके आजा व जवारे से सब अफाल ही अपनी मर्जी के मुआफिक सादिर होते हैं, मेरी अपनी मर्जी के मुआफिक सादिर होते हैं, मेरी अपनी से मुराद अल्लाह ताला की, बस गोया मैं ही उसके आजा बन जाता हूँ। सो ये कलाम इरशाद रब्बानी तशबीह और तमसील के तौर पर है और इस हदीस शरीफ में मुजाजन हक ताला को आला और बंदे को फाइल कहा गया है। यस्माहू और यबसुरू की निस्बत अब्द की तरफ है। सूफिया इकराम ने इस इतलाक का इत्तेबा करके ये उनवान मुकर्रर किया है, बंदा फाइल और हक ताला आला बन जाए। और चूंकि इस हदीस शरीफ में इस मर्तबे का हासिल होना कसरत नवाफिल पर है, जैसा कि हदीस मज़कूर से क़ब्ल का जुमला है, ला यज़ालु अब्दु यतक़र्रबु इलैय बिन नवाफिल हत्ता अहबबतुहु फ़ैज़ा अहबबतुहु अल हदीस। और मुजाहिदा और रियाजत में तकसीर नवाफिल लाजिम है, नफिल अमाल का ज्यादा ज्यादा करना लाजिम है, खा नमाज, रोजा या कसरत मुराकबात या तकलील मुबाहात इसलिए सूफिया किराम इत्तिबाअन लिलहदीस इस मर्तबे को गुरुबे नवाफिल कहते हैं। अपनी मर्जी ऐसी फना होना कि बस अल्लाह की मर्जी ही पूरी होते रहना और अल्लाह के दिए हुए कुव्वतों को ठीक अल्लाह की मर्जी के मुताबिक ही इस्तेमाल करना। इसके नतीजे में जो बंदे को कुर्ब हासिल होता है ये कुर्ब कुर्बे नवाफिल कहलाता है। देखता वही है जो अल्लाह देखना चाहते हैं, दिखाना चाहते हैं या देखने की इजाजत देते हैं। सुनता वही है जो अल्लाह सुनने की इजाजत देते हैं। बोलता वही है जो अल्लाह को बोलने की इजाजत देते हैं। कदम वही उठते हैं जहाँ अल्लाह उठाने की इजाजत देते हैं। हाथ से वही लेता है जो अल्लाह लेने की इजाजत देते हैं। तो भैया इसकी इसका अपना फेल खत्म हो गया, इसकी अपनी जो सिफत है वो सिफत खत्म हो गई और अल्लाह जल्ले शानहू की जो पसंद है वो पसंद इसकी पसंद बन गई। दो पसंदों में कौन सी पसंद अच्छी? एक है अपनी पसंद, एक है अल्लाह की। कौन सी पसंद अच्छी? अपने को मालूम है अल्लाह की पसंद अच्छी, मेरी पसंद खराब। तो फिर अपनी पसंद चलाते हैं, उनकी पसंद छोड़ दें, ये क्या किस्सा समझ में नहीं आ रहा। और करना चाहिए इस मसले पर, चूंकि इसमें सिफात और अफाल रजीला का इजाला हुआ इसलिए इसको फनाए सिफात से भी ताबीर करते हैं। क्या कहते हैं इसे? फनाए सिफात। अलहासिल कुर्ब नवाफिल में इंसानी सिफात जायल हो जाती हैं और अल्लाह की सिफात हासिल होती हैं और इस तरह सालिक सिबरत अल्लाह और तखल्लुकु भी अखलाकुल्लाह का मिस्दाक बन जाता है। ये दूसरा हिस्सा आधा सुनाया गया, आधा कुर्ब फराइज इंशाल्लाह आइंदा सुनाएंगे। इस वास्ते कि सबको पूरा नहीं समझ में आ रहा है, अंदाजा हो। पहला हिस्सा तो सबको समझ में आया होगा, दूसरा हिस्सा पूरा समझ में नहीं आया होगा, आहिस्ता आहिस्ता आ जाएगा। अब एक तीसरा हिस्सा, आने वाले लोग अलग अलग किस्म के हैं, हालों के एतबार से अलग अलग हाल के हैं। इसकी बिना पर एक तीसरी चीज और सुनाई जा रही, फिर उमूमी जरूरत के हिसाब से जो पहली बात सुनाई गई थी हल्का सा मुख्तसर सा उसका इरादा करते हैं। खुसूसियत से यह हिस्सा ऐसे साथियों के लिए है जो साथी कभी कभी अपने हालात सुनाते हैं, बास खतूत लिखते हैं, बास फोनों पर हालात सुनाते हैं, बास जबानी बोलते हैं, जिससे ये समझ में आता है कि हाँ उनको थोड़ी फिक्र भी है और थोड़े बहुत अपने अहवाल की इत्तला का एहतमाम भी है। ऐसे साथियों के लिए ये हिस्सा है, बाकी फायदा सबको है। कोई दवा खा रहे हो तो दवा का असर क्या हो रहा है बताना ना, इसी को बोलते हाल कैफियत। आप देखेंगे साथ जाके डॉक्टर के पास में दवा लाते हैं, दूसरे दिन डॉक्टर साहब को फोन करके बोलते तीन खुराक हुए तो तकलीफ जो थी वो तो जरा कम हो गई मगर कुंचियां उठ गई। बोलते हाल सुना रहा है उसका अपना। अब वो डॉक्टर कहता है कि वो थोड़ा सा गर्मी ज्यादा हो गई, थोड़ा गर्म दवा ज्यादा हो गई, स्वास्थ्य ऐसा करोगे उसके साथ में ये दवा मिला। हाल सुनाओगे तो फिर इलाज भी सही होगा, सुनाती नहीं है आवाज तो कैसे इलाज होगा। और जब हाल नहीं सुनाते हैं तो मालूम भी नहीं होता कि भाई इस्तेमाल दवा हो भी रही है कि नहीं हो रही। इस्लाह बातिनी के साथ बहुत सी चीजें इससे मुताल्लिक हैं। इन मुताल्लिक चीजों में से बास चीजें वो हैं जो बमंजिले समरात गैर अख्तियारिया के हैं, वो नतीजा अख्तियारी नहीं है, उनको इस्तेलाह में अहवाल कहते हैं। मगर दीन में मकसूद नहीं, इसलिए कि दीन में मकसूद और मतलूब वो चीजें होती हैं जो बगैर हासिल किए हासिल न हो। तो کوشش کر کے کسی چیز کے حاصل کرنے سے حاصل جو چیزیں ہوتی ہیں وہ دین میں مقصود. اس لیے کہ دین میں مقصود و مطلوب وہ چیزیں ہوتی ہیں جو بغیر حاصل کیے حاصل نہ ہوں بلکہ ان کا حاصل ہونا صرف اختیار پر موقوف ہو. اکثر سالکین اس بات سے پریشان ہوتے ہیں کہ ہماری فلاں حالت ضعیف ہو گئی یا فلاں کیفیت زائل ہو گئی، شاید ہم کو تنزل ہو گیا، جو ترقی ملی تھی اسے نیچے اتر گئے. تنزل کا مطلب ہے جیسے کچھ نیک کام شروع کر دیے تھے اس کے نتیجے میں لذت آنی شروع ہو گئی، کیفیت پیدا ہو گئی، شوق بڑھ گیا، دھونا دھونا ہوا، طبیعت میں ایک قسم کا سرور ہے، خوشی ہے، لیکن اب اس کے بعد میں اس کے بجائے دل بجا بجا ہو گیا، بجائے انبساط کے انقباض ہو گیا، لذت والی کیفیت ختم ہو گئی، چاشنی علاوہ محسوس نہیں ہو رہی. اکثر سالکین اس بات سے پریشان ہوتے ہیں کہ ہماری فلانی حالت ضعیف ہو گئی یا فلاں کیفیت زائل ہو گئی، شاید ہم کو تنزل ہو گیا، پھر وہ اس سے مایوس اور شکستہ دل ہو جاتے ہیں. اس لیے خوب سمجھ لیں کہ کاملین محققین نے تحقیق فرمائی ہے کہ حالات کا غلبہ ہمیشہ نہیں ہوتا، خاص طور سے مبتدی کے لیے، شروع شروع کام شروع کرنے والے کے لیے مبتدی کو بہت تغیر و تبدل پیش آتا ہے، جس کو تلوین کہتے ہیں، تلوین. اور اہل تمکین کو بھی گاہے ان کے مرتبے کے موافق حالت میں تفاوت ہوتا ہے، یہ سلوک کے لوازم میں سے ہے، مضر نہیں ہے، اس لیے اس سے پریشان نہیں ہونا چاہیے. پریشانی مضر چیز ہے. سالکین احوال و کیفیات کے ختم ہو جانے سے پریشان ہو جاتے ہیں، ہاں حاصل ہی نہ ہو، سواستھی پریشان ہوتی، اتنی دنوں سے کر رہا ہوں کوئی کیفیت حاصل نہیں ہو رہی، سواستھی پریشان ہو جاتا، یا حاصل ہو کر ختم ہو گئی پھر کیفیات تاری نہیں ہوتی. تو یہ فقدان کوئی نقص نہیں بلکہ کمال یہی ہے بغیر حالات کے غلبے کے استقامت حاصل ہو. اس کی حقیقت یہ ہے کہ تمام سلوک کا مقصد حضرت حق میں فنا ہونا ہے، یعنی اپنی صفات کو صفات حق میں فنا کر دینا ہے، اور اللہ کے اخلاق سے اپنے آپ کو آراستہ کرنا ہے. اور ہماری صفات کے دو درجے ہیں، ایک مبدا دوسرا منتہا. یہاں سے ہو سکتا ہے تھوڑی بہت سمجھنے میں آسانی ہوگی. مبدا انفعال یا تاثر کا ہونا ہے اور منتہا فعل ہے، مقصود فعل ہے نہ کہ انفعال. آپ اس کو یوں سمجھیے، مثلاً ہمارے اندر محبت شفقت کا مادہ ہے، تو اب اس کا ایک تو مبدا ہے، دوسرا اس کا منتہا. مبدا یہ ہے کہ کسی کی حالت مصیبت دکھ کی دیکھ کر دل دکھتا ہے، یہ جو دل دکھنا ہے نا یہ انفعال ہے، یہ تاثر ہے، کسی کو تکلیف میں دیکھ کر اپنا دل دکھا، اس کو کہتے ہیں انفعال اور تاثر. اس کے بعد اس شخص کے ساتھ جو ہمدردی کی، اس کی مدد کی، اس کی امداد کی، یہ منتہا ہے، یہ فعل ہے، وہ انفعال تھا. دل کا دکھنا انفعال تھا، خدمت کا کرنا یہ فعل ہے. اور صفت رحمت سے مقصود یہی فعل ہے، بس وہ ہونا چاہیے. اور جب کبھی بھی کسی کی مصیبت میں دیکھیں آپ اس کی مدد کر رہے ہیں، یعنی فعل قائم ہے، دکھنے کی وہ کیفیت نہیں ہے، تو اس سے کوئی فرق نہیں پڑتا، مقصود فعل ہے. اسی طرح خوف ہے، مبدا وہی تاثر اور انفعال ہے جو اللہ تعالیٰ کی عظمت و جلال کے خیال سے دل پر ہو, ہوا رقت تاری ہو گئی, دل نرم پڑا, رونا دھونا شروع کر دی, اللہ کی بڑائی دل میں جو آئی اس کے نتیجے میں خوف کی سی کیفیت پیدا ہوئی, دل لرز گیا, رقت پیدا ہو گئی, رونگٹے کھڑے ہو گئے. یہ شروع کی حالت ہے. اور منتہا اس کا کیا ہے؟ منتہا یہ ہے کہ اللہ کی نافرمانی سے رک گئے, یہ فعل ہے. اللہ کی عظمت کے احساس پر رونگٹے کھڑے ہو جائے, رونا آ جائے, یہ انفعال ہے. لیکن اس کا منتہا کیا ہے؟ جو اللہ کو ناراض کرنے والا عمل ہے اس سے رک جائے, یہ فعل ہے, مقصود یہی چیز ہے. اب اللہ کو ناراض کرنے والے عمل سے مستقل رک رہے, رونا دھونے والی کیفیت نہیں ہے, تو پریشانی کی کوئی بات نہیں, یہی مقصود ہے. اسی طرح محبت ہے کہ اس کا ایک مبدا ہے, دوسرا منتہا. مبدا یہ ہے کہ دل میں عشق کی دھن پیدا ہوئی اور محبوب کے خیال میں محویت ہوئی, اور یہ انفعال و تأثر ہے. اور منتہا یہ ہے کہ محبوب کی رضا جوئی کی طلب میں لگ جائے, یہی مطلوب ہے. ان مبادی یعنی تأثر و انفعال سے اللہ پاک ہے, اس لیے اللہ تعالیٰ کی صفات میں مبادی نہیں ہوتے. اور یہی وہ چیز ہے جسے حضرت شاہ صوفی غلام احمد صاحب رحمۃ اللہ نے فرمایا ہے, کیا میں عدم ہوں, مجھ میں کسب و انفعال, انفعال مانے متاثر ہونا, قائل و خالق ہے تو موجود ہے, انفعال اللہ کی ذات میں نہیں, فعل ہے. ان مبادی یعنی تأثر و انفعال سے اللہ پاک ہے, اسی لیے اللہ کی صفات میں مبادی نہیں ہوتے بلکہ غایات و نہایات, اور صفات کے منتہا یعنی صرف افعال ہوتے ہیں. بس جس شخص کے اندر خوف اور محبت کی کیفیت یعنی انفعال کی حالت غالب نہ ہو مگر افعال پر استقامت ہو, کہ گناہوں سے پوری طرح بچتا ہے, طاعت کو بجا لاتا ہے, تو اس میں صفات کے مبادی نہیں پائے گئے بلکہ صرف ان کے غایات پائے گئے. اور یہ شخص متخلق باخلاق اللہ ہے, یہی مقصود ہے. اور یہ حاصل بلکہ بدرجہ کاملہ حاصل. اور جس شخص میں اول مبادی و تأثرات پائے جائیں پھر غایات و افعال پائے جائیں, تو یہ شخص ابھی اس درجے کا اللہ کی اخلاق سے متصف نہیں ہوا, یہ اس درجے کا کامل نہیں ہے. اسی لیے آدمی مبتدیوں میں ذرا تغیر, تبدل, دھونا دھونا, جوش, جذبات زیادہ رہتا, لیکن جو ایک عرصہ گزار دیتے ہیں اس لائن میں پھر سمجھ میں نہیں آتا ہوں, وہ بھی عام لوگوں کے جیسا دکھتا رہتا. احوال سے متعلق یہ ایک تیسرا حصہ تھا جو اس موقع پر آپ کو سنایا گیا. اللہ کی نزدیکی حاصل کرنا ہے, کیا کرنا؟ نوافل کثرت سے پڑھنا یا نوافل اعمال زیادہ سے زیادہ کرنا. نفل اعمال میں نفل بولتے ہی نماز سمجھتے ہم لوگ, جہاں نفل کا لفظ آیا ہم لوگ سمجھتے ہیں اس سے مراد نماز ہی. دراصل نفل زائد عبادات کو کہتے ہیں, لازم نہیں ہے شرع شریف میں, جن کو ہم فرض فرض کہتے ہیں, واجب کہتے ہیں, اس سے ہٹ کر قرآن شریف میں نماز میں سورہ فاتحہ اور تین آیتیں واجب ہیں نا, یہ لازمی تلاوت ہے. لیکن آپ زیادہ سے زیادہ قرآن پاک کی تلاوت کریں, یہ نفل عبادت ہے. پانچ ٹائم کی نماز یہ تو فرض ہے, لیکن زیادہ سے زیادہ آپ رکعتیں ادا کریں یہ نفل ہے. تو وہ تلاوت نفل, یہ نماز نفل. رمضان کے روزے رکھے یہ واجب, سال تمام میں ہر مہینے کے تین دن کے روزے رکھ رہے تو یہ نفل روزے, یہ بھی عبادت, نفل عبادت ہے نا. ذکر زیادہ سے زیادہ کر رہے ہیں یہ نفل عبادت. تو اللہ کی نزدیکی بڑھانے کے لیے کیا کرنا ہے؟ نوافل زیادہ سے زیادہ کرنا, اسی بھی لائن کے ہوں, نماز کی صورت میں, تلاوت کی صورت میں, درود شریف کی صورت میں, استغفار کی صورت میں, کلمہ طیبہ کی صورت میں, مراقبات کی صورت میں, اللہ کی طرف دھیان کی صورت میں, جتنا زیادہ عواقب میں آدمی لگے گا اسی قدر اللہ تعالیٰ کے نزدیکی بندے کو میسر آئے گا. اور جیسے جیسے نوافل میں لگتا رہتا ہے ویسے ویسے اس کو قرب ملتا چلا جاتا ہے. اسی لیے کبھی کبھار ایسا کر لینے سے کام نہیں چلے گا. حدیث میں جو لفظ آیا ہے وہ آیا ہے لا یزال عبدی, مسلسل میرا بندہ یتقرب الی بالنوافل, نوافل کے ذریعے سے میری نزدیکی حاصل کرتا رہتا ہے. تسلسل سے ہونا. ایک آدھ مرتبہ کوئی آپ کے ساتھ میں اچھا سلوک کر دیا اس وقت تو پھر اچھا سمجھتے ہیں, متاثر ہو جاتے ہیں, لیکن پھر ختم ہو گیا تو قصہ ختم بھول جاتے ہیں. لیکن جو مستقل آپ کے ساتھ میں خیر خواہی کرتا رہتا ہے اس کو پھر بلا سکتے ہیں. سب سے پہلے اس کا نام لکھو بھائی, ہمارے گھر میں تقریب ہے, پہلے اس کا نام, اتنی نزدیکی پیدا ہوگی. تو یہ تسلسل کے نتیجے میں ہوتا ہے. ایسے ہی جو بندہ فرائض واجبات کے ساتھ اللہ سے ایسا تعلق قائم کرے کہ زیادہ سے زیادہ ان کو راضی کرنے والے اعمال میں لگا رہتا ہے, اس کو اسی اعتبار سے نزدیکی ملتی چلی. یہ دوسرا حصہ تھا. تیسرا حصہ کیا, مقصود کو دیکھو, حالات کو مت دیکھو. میری طبیعت میں کیا تاثر پیدا ہو رہا ہے وہ تاثر کو مت دیکھو. اس تاثر کے نتیجے میں کیا مجھے کرنا چاہیے وہ کر رہا ہوں یا نہیں. وہ کر رہے ہیں تو سمجھنا چاہیے کہ صحیح رخ پہ آپ چل. اس کے بعد تھوڑا سا وہ حصہ سن لیجئے جو سب کی عمومی ضرورت سے تعلق رکھتا ہے. اصل چیز شیخ کی تعلیم ہے, اصل چیز بیعت نہیں, بلکہ اصل چیز شیخ کی تعلیم ہے. ایک شخص بیعت نہیں ہے لیکن شیخ کی تعلیم حاصل کرتا رہتا ہے, اخلاص سے, سچے جذبے سے, فکر سے, اہتمام سے اس کی تعلیم کا پورا پورا اتباع کرتا ہے, عمل کرتا ہے, تو اس کے کامل ہو جانے میں ذرہ برابر بھی شک نہیں. برخلاف اس شخص کے جو کسی قطب الارشاد سے بیعت ہے مگر وہ نہ تعلیم دیتا ہے نہ یہ عمل کرتا ہے, تو یہ بیعت بے فائدہ ہے. دیکھو کیا کوئی طبیب ظاہر کبھی معالجے امراض میں مریضوں سے یہ شرط کرتا ہے کہ تم میرے شاگرد ہو جاؤ؟ تو اصلاح و تربیت اور تہذیب و اخلاق کے لیے بیعت کو شرط قرار دینا کیسا. حضرات صوفیہ کا مقصود بیعت سے صرف اتنا تھا کہ شیخ اور مرید میں ایک طرح کی مناسبت پیدا ہو جائے اور تعلیم و تعلم میں سہولت ہو, مگر ناواقفوں نے اس کا الٹا کر دیا, بلکہ بیعت ہی کو مقصود بالذات سمجھ بیٹھے. چاہیے تو یہ ہے کہ تعلیم شیخ پر پابندی سے عمل کیا جائے, شیخ کو اپنے حالات و کیفیات سے مطلع کیا جائے, کیونکہ حالات و کیفیات کو فطری طور پر مطلع کرنے سے شیخ کو مرید کی جانب میں توجہ کرنے میں کافی دخل ہے. اس لیے کہ اس سے اس کو مسرت ہوتی ہے کہ یہ میری تعلیم پر عمل کرتا ہے, میری تدابیر کو وقت کی نگاہ سے دیکھتا ہے. لہذا شیخ اور مرید کا اس طرح کا تعلق کہ شیخ کی جانب سے تعلیمات ہوتی رہیں اور مرید تعلیمات پر پورے اعتماد کے ساتھ, بھرپور اعتقاد کے ساتھ, سچے دل سے, خالص اللہ کو راضی کرنے کے جذبے سے احوال کی شیخ کو اطلاع کے ساتھ میں عمل کرتا رہے, تو نسبت مع اللہ کا حاصل ہو جانا آسان ہو جاتا ہے اور اللہ سے تعلق اور نسبت کو قائم کرنے کا یہی طریقہ ہے. جو تعلیم دی جا رہی ہے اس پر عمل ہو, پابندی کے ساتھ عمل چلتا رہے, ضرورت پڑنے پر صلاح و مشورہ لیا جاتا رہے, مقصود اللہ کی رضا کو بنائے, سننے کو کافی نہ سمجھے, سننا تو کرنے کے لیے ہے, کرنے کا اہتمام شروع کریں, زیادہ سے زیادہ نوافل میں مشغول ہوں. نوافل سے مراد صرف نماز ہی نہیں, مختلف قسم کی اعمال ہیں. حالات و کیفیات کے پیچھے نہ پڑے, مقصود پر نظر رکھیں. اور یاد رکھیں اس چیز کو کہ کسی بھی عمل کو ہم کرنے جا رہے ہوں تو اس عمل کا نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کے سنت والے ڈھانچے میں ڈھلا ہوا ہونا ضروری ہے. اصلی نوٹا نقلی نوٹا دیکھیں نہیں, اصلی نوٹ نقلی نوٹ دیکھیں نہیں دیکھیں, बाजार में मिलते हैं बच्चे खेलने के वास्ते लाते 10 की नोट 20 की नोट 50 की नोट 100 की नोट। अच्छा कागज भी कड़ला होता है, कलर भी साफ होता है, छापा भी उम्दा होता है, नक्श निगार भी ठीक वैसे ही होते हैं, साइज वाइज सब वैसे ही है। मगर अजीब बात यह है, 5 रुपये दिए तो 50-50 के कितने की नोट देता हूं, है ना। वो करारी और ताजी नोट ले जाओ 50 की और कहो कि मियां ये 50 की नोट ले लो, मुझे सिर्फ 20 रुपये का सामान दे दो, दे देगा दुकान वाला। इसके बरखिलाफ मैली कुचैली पुरानी बोसीदा थोड़े बहुत किनारे उनारे से थोड़ा सा फट भी रही, मगर है असली। 50 की नोट आपने उसे दी, 25 का आपने सामान लिया, उसने बजाय 25 रुपये वापस करने के 20 रुपये वापस किए, तो आप क्या कहते हैं, और 5 रुपये लाइए। नहीं, मैंने कुछ ऐसी नोट लाया, इस वास्ते 5 रुपये उसके काटता हूँ, तुम्हारा सामान वापस लो, लाओ मेरी वो वापस मैली कुचैली नोट। बोलता है कि नहीं बोलता, जोर देखो कैसा है, असली नोट का पावर है वो। याद रखें इस बात को कि नकली और असली नोट में एक बुनियादी और मरकजी फर्क होता है, वो ये है कि एक कागज हुकूमत का मंजूरा होता है और एक कागज हुकूमत का मंजूरा नहीं होता। हुकूमत का मंजूरा मैला कुचैला भी हो तो पावरफुल है, और हुकूमत का जो नामंजूरा है वो जाहिरी शक्ल सूरत में कितना ही बढ़िया और पुरकशिश क्यों ना हो, उसकी कोई वैल्यू नहीं होती। इसी तरीके से अमल के बारे में जहन में रखो कि हमारा अमल कितना ही अजीम हो बजाहिर देखने में, कितना ही पुरकशिश हो बजाहिर देखने में, कितना ही पुर रौनक हो बजाहिर देखने में, कितनी ही चमक दमक वाला हो, लेकिन अगर उसमें मंजूरे हुकूमत इलाहिया का यानी सुन्नत नबविया का मोहर न हो, उस वक्त तक वो अमल काबिल कबूल नहीं होता। इसे खूब जहन में रखें। आपकी नमाज होगी सुन्नत के मुताबिक, वजू होगा सुन्नत के मुताबिक, खाना पीना होगा सुन्नत के मुताबिक, सोना होगा सुन्नत के मुताबिक, लिबास होगा सुन्नत के मुताबिक, जिसको जो मिलेगा प्यारे हबीब की जूतियों के सदके में मिलेगा, उनकी इत्तबा में मिलेगा, उनकी सुन्नतों की पैरवी में मिलेगा। इस वास्ते उस रास्ते से हटकर कोई दूसरा रास्ता नहीं, प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम के इत्तबा से हटकर कोई रास्ता नहीं है आदमी को अल्लाह के नजदीक होने का और उसकी अपनी आखिरत के बनाने का और संवारने का। इसलिए जिंदगी के हर अमल को सुन्नत के मुताबिक बनाने का तहिया हर भाई को हर बहन को करना चाहिए। बहनें भी बड़ी तादाद में आती हैं, सुनती हैं, याद रखें इस बात को कि आपका हर अमल सुन्नत प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक हो जाए। उसके साथ फराइज वाजिबात सुनन नवाफिल कसरत जिक्र कसरत दुरूद कसरत इस्तिगफार दुआओं का एहतमाम ये बस करते रहे। मकसूद क्या हो, बस मेरे अल्लाह मुझसे राजी हो जाए, मुझे और कुछ नहीं चाहिए, मेरे मौला की रजा मुझे चाहिए, बस इसका ख्याल रहे। اتانا جل شانه سهي علم عمل کے سب توفیق عطا فرمائے اللهم لك الحمد كلكم ولك الشكر كل الامر براءتنا في الدنيا احسن من الاخره احسن من الاخره اللهم انا نسالك علما نافعا ورزقا واسعا وشفاء من كل داء اللهم اهدنا واهدنا واجعلنا من الراشدين وصل وسلم وبارك على سيد المرسلين والحمد لله رب العالمين ذرا صاحب 2 منٹ کے لیے آپ حضرات ایسے ہی بیٹھے رہیں آپ حضرات کے علم میں ہوگا کہ یہاں پر سلسلے کا جوڑ 8 اور 9 تاریخ کو 2 دن کے لیے اسی جگہ پر ہوگا یہ بازو ہمارے اشرف بھائی کے ان شاء اللہ تعالی مکان میں، جس میں مردوں اور عورتوں دونوں کے لیے سننے سنانے کا نظم بھی رہے گا۔ تو اس 8 اور 9 کے انتظامات کے ذمہ دار تو ہمارے بھائی اشرف صاحب اور ان کے برادران ہیں، جو سامیہ لباس گھر والے اس کے ذمہ دار، اجتماع کے جو بھی مصارف ہوں گے اخراجات ہوں گے اس کے ذمہ دار تو وہ لوگ ہیں۔ باقی یہ ہے کہ کارکنان کی ضرورت ہوتی ہے کہ وہ کارکن 8 اور 9 کو ہے تو 7 کی شام سے کچھ نوجوانوں کا ہونا ضروری رہتا ہے، تو لائٹ کا بندوبست کریں، مائکوں کا نظام دیکھ لیں، जरा पानी वानी का बंदोबस्त देख लें जी, और खाने वाने के सप्लाई के मौके पे हाथ बटा दें, और ऐसे ही कुछ ऐसे भाई हों जिनके घरों की खवातीन जरा काम काज का सलीका रखती हों, तो औरतों में खिलाने पिलाने के सिलसिले में हाथ बटा सकते हों। तो ऐसे एक 12-15 नौजवान जी मर्दों में और एक 8-10 खवातीन औरतों में जरा मुतहर्रिक किस्म की, कारकुन किस्म की चाहिए, जिनको आजकल में काम कुछ नहीं, इज्तिमा में जब वो आएंगे तो ऐसी सूरत में नाश्ता कराएंगे, दोपहर का खाना खिलाएंगे, शाम का खाना खिलाएंगे, उनको पानी पिलाने का काम, दस्तरखान बिछाने का काम, उठाने का काम, जरा सामान इधर से उधर लाने ले जाने से मुतालिक थोड़ा बहुत काम, हर जगह किसी भी जगह जब इज्तिमा होता है तो काम बहुत सारे रहते हैं। हम अपने घर में कोई अकीदा करते हैं, शादी करते हैं, वलीमा करते हैं, जाहिर है बहुत सारे काम होते हैं। तो इसी तरीके से एक है मसारिफ, मसारिफ तो किसी के ऊपर डालने का नहीं है, वो तो अल्लाह जज़ाए खैर दे इन लोगों को, ये लोग उसके जिम्मेदार हैं, बाकी इंतजाम के सिलसिले में कुछ अफराद की जरूरत है। तो कल वो मेरे पास आए थे तो मैंने कहा कि हम जुमा में अपने साथियों से बोल देंगे इंशाल्लाह, एक नहीं आप जितने बोले इंशाल्लाह हमारे नौजवान उस सिलसिले में खिदमत गुजारी के वास्ते तैयार है। तो चाहिए ऐसे जिनका कल भी मुतवज्जे रहे याद इलाही की तरफ, मकसूद बस अल्लाह को राजी करना हो, और ये आने वाले अल्लाह के बंदों की खिदमत अल्लाह को राजी करने के जज्बे से करने के वास्ते कुछ नौजवानों के तायीन हो जानी जरूरी है, कौन कौन इस सिलसिले में खिदमत अंजाम देंगे। तो जरा अपनी अपनी जगह खाली खड़े हो गए तो बस माशाल्लाह। हमारे जमील मियां जरा ये बच्चों के नाम लिखो, नाम लिख लेने के बाद में जरा उनको काम वाम क्या है इज्तिमा से एक दो दिन पहले बुला के इंशाल्लाह फिर इनको समझा देंगे, बैठ जाओ। अल्लाह आप लोगों को खूब जज़ाए खैर अता फरमाए। दो चार साथी जरा मुअम्मर किस्म के ऐसे भी होने चाहिए जिनका काम इज्तिमा के शुरू से लेके इज्तिमा के इख्तिताम तक बल्कि एक दिन पहले से जिक्र का खास एहतमाम करना है, बस उनका काम। हमारे पास में जहाँ कहीं इज्तिमा होता है वहाँ एक मजलिस से जिक्र भी बनाते हैं, उनके हाथ में हमेशा तस्बीह और हमेशा सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह अल्लाहु अकबर, यही उनकी मशगूली होती है। हत्ता कि अगर उनके जिम्मे खाना पकवान की निगरानी कुछ होती है तो वो वहीं बैठे हुए मगर अपने जिक्र में लगे हुए रहते हैं। तो ऐसे कुछ जाकिरीन की भी जरूरत है दो चार, इस सिलसिले में इस शहादत के वास्ते भी कुछ लोग तैयार हैं तो बहुत अच्छा है माशाल्लाह। देखो हमारे इस्माइल भाई हैं और ये हमारे बुजुर्ग हैं माशाल्लाह, और कौन है जाकिर, एक दो तीन और होना दो हो गए, अच्छी खासी जमात होनी चाहिए ना। और जिक्र तो एक ऐसी मीठी चीज है, जिक्र तो एक ऐसी मीठी चीज है कि इसके लिए तो पूरा मजमा खड़ा हो जाना चाहिए। फिर ठीक है, अपनी तरफ से भी हम किसी का इंशाल्लाह तायीन कर देंगे कि भाई फला फला जिक्र में रह जाए तो ठीक है। इस सिलसिले में जरा मुअम्मर बुजुर्ग किस्म के लोग हों तो उनको कहीं जाना आना नहीं है, अपनी जगह बैठे हुए अल्लाह के जिक्र में लगे रहना है, इसलिए कि अल्लाह के जिक्र से अल्लाह के अनवार बरसते हैं, उसकी बरकत हासिल होती है और उसकी वजह से रूहानियत को बड़ा नफा होता है। ये तारीख आप लोग जहन में रखें, अपने साथियों को जो इस लाइन से थोड़ी बहुत जौक रखते हो, दिलचस्पी रखते हो, उनसे बताइए कि भाई एक मौका है, आप लोग आइए सुनिए इंशाल्लाह। उसमें सूफी साहब रहमतुल्लाह के साहिबजादे का सिलसिले के जो तालीम याफ्ता लोग हैं उनके जरिए से इंशाल्लाह सुबह से लेकर शाम तक दिन की बात सुनने का मौका मिलता है। और जिक्र के सिलसिले में तो हमारे भाई इलियास साहब के जो दोस्त है ना, क्या नाम है इनका, इनके बारे में भी जहन में आ रहा है कि थोड़ा सा जिक्र के वास्ते इनका भी मदद मिल जाए तो अच्छा है। मुअम्मर किस्म के जो लोग हैं इंशाल्लाह उससे बहुत नफा हो। सुबह ये जो लोग अपना खिदमत के लिए खड़े हुए थे ना वो लोग हमारे जमील मियां के पास में जरा नाम लिखा।